यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म प्रवीण पोखरेल। शुरूमा प्रमुख समाचार। काठमाडौँ बाहेक बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अञ्चल अस्पताल नेपालगंजमा कोरोना भाइरस परीक्षण यथाशीघ्र शुरू गर्ने सरकारको निर्णय। कोरोना भाइरसका संक्रमित बिरामीहरूको उपचारका लागि स्वास्थ्य उपकरणहरू अन्तर्राष्ट्रिय बजारबाट खरिद गरी सरकारलाई बिक्री गर्न सरकारद्वारा निजी क्षेत्रलाई आह्वान। औषधि, स्वास्थ्य उपकरण, खाद्य वस्तु, खानेपानी, दूध र इन्धन उत्पादन गर्ने सरकारी र निजी उद्योगहरू पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन सरकारको आग्रह। कोरोना भाइरससँग सम्बन्धित सूचना एकद्वार प्रणालीबाट प्रवाह गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा मीडिया सेन्टर स्थापना। भारत सरकारद्वारा गैराती 12 बजेदेखि 21 दिनका लागि मुलुकभर लकडाउनको घोषणा र कोरोना भाइरसको अबको केन्द्रबिन्दु अमेरिका हुन सक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी। समाचार अब विस्तारमा। सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र भेरी अञ्चल अस्पताल नेपालगंजका प्रयोगशालामा कोरोना भाइरस परीक्षण यथाशीघ्र शुरू गर्ने जनाएको छ। यसका लागि आवश्यक परीक्षण सामग्री र तालिमको व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा गरिनेछ। कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको हिजो बसेको बैठकले नेपालमा कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि अत्यावश्यक औषधि उपकरण तथा चिकित्सा सामग्रीहरू छिमेकी मुलुक चीन र भारतबाट ल्याउने व्यवस्थाका लागि समन्वय गर्न परराष्ट्र मन्त्रालयलाई जिम्मेवारी दिएको छ। वीर अस्पताल, धुलीखेल अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रोगको परीक्षणका लागि तत्कालै यन्त्र उपकरण जडान गर्ने र त्यो नबन्दासम्म सवारी साधनको माध्यमबाट टेकु स्थित केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा छिटोभन्दा छिटो परीक्षण गर्ने व्यवस्था मिलाउने निर्णय पनि सरकारले गरेको छ। सरकारले कोरोना भाइरसको संक्रमित बिरामीहरूको उपचारका लागि स्वास्थ्य उपकरण आवश्यक भएकाले सो उपकरण निजी क्षेत्रबाट ल्याउन आह्वान गर्ने निर्णय गरेको छ। सो उपकरणहरू अन्तर्राष्ट्रिय बजारबाट आपूर्ति गर्नुपर्ने भएकाले सरकारले निजी क्षेत्रबाट खरिद गर्ने गरी आह्वान गरेको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले स्वास्थ्य उपकरण आपूर्ति गर्ने निजी क्षेत्रलाई हवाई लगायत अन्य सेवा आवश्यक भए नेपाल सरकारले सहयोग गर्ने पनि जनाएको छ। सरकारले अत्यावश्यक अवस्था बाहेक घरबाट बाहिर ननिस्कन आदेश जारी गरेपछि दक्षिण सीमा क्षेत्रमा अड्किएका नेपालीलाई हिजो मुलुक प्रवेश गर्न दिएको छ। अब उनीहरू 14 दिन अनिवार्य रूपमा क्वारेन्टाइनमा बस्नुपर्नेछ। सीमा प्रवेश गरेका नेपालीलाई क्वारेन्टाइनमा राख्नका लागि स्थानीय प्रशासन, प्रदेश र स्थानीय तहको समन्वयमा व्यवस्था मिलाउने निर्णय भएको सरकारका प्रवक्ता अर्थ एवं संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिनुभयो।
सीमा क्षेत्रमा भइरहेका कतिपय गतिविधिहरूको पनि विश्लेषण गर्यौं र खास गरी पूर्व सूचना नपाएर या कतिपय कारणले उहाँहरूले यात्रा कायमै राखेर दक्षिणी सीमावर्ती क्षेत्रमा धेरै नेपालीहरू बस्नुभएको हामीले देख्यौं र स्थानीय प्रशासनबाट पनि त्यसको जानकारी पायौं। ती नेपालीहरूलाई बीच बाटोमा अलपत्र नपरून् भन्नको लागि अन्तिम पटक आज जमा भएका मानिसहरूलाई छोड्ने तर छोड्ने क्रममा क्वारेन्टाइनमा उहाँहरू 14 दिन बस्नुपर्ने र त्यसको लागि प्रदेश सरकारले स्थानीय सरकारसँग समन्वय गरेर उहाँहरूलाई सुरक्षित ढंगले क्वारेन्टाइनमा अनिवार्य रूपले राख्नुपर्ने गरी अहिलेलाई नेपाली हो भन्ने परिचय पत्र प्रमाणित गरेर छोडदिने भन्ने निर्णय गरिएको छ।
हिजो बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले गरेका निर्णयबारे जानकारी दिनुहुँदै सरकारका प्रवक्ता डाक्टर युवराज खतिवडा कोरोना भाइरसको जोखिम रहेकाले मुलुकमा जथाभावी मानिस प्रवेश गर्दा र हिँडुल गर्दा रोग फैलन सक्ने खतरालाई मध्यनजर गरी सरकारले हिजो बिहान 6 बजेदेखि लागू हुने गरी अत्यावश्यक अवस्था बाहेक घरबाट बाहिर ननिस्कन आदेश जारी गरेको छ। आफू पनि सुरक्षित रहौं र अरूलाई पनि सुरक्षित राखौं भन्ने मनासयका साथ सरकारले आह्वान गरेको हो। अहिलेको सुरक्षा अवस्था र सीमामा भइरहेको गतिविधिका बारेमा पनि हिजोको बैठकमा समीक्षा भएको मन्त्री डाक्टर खतिवडाले जानकारी दिनुभयो। यसैबीच सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सम्बन्धी केन्द्रीय कोष बनाइसकेकाले सबैलाई उक्त कोषमा रकम जम्मा गर्न आह्वान गरेको छ। यसअघि कोष खड़ा गरेर जम्मा गरिएको रकम 1 हप्ताभित्र कोषमा जम्मा गर्न समेत सरकारले आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि नेपालमा भएका सामग्री संकलन गरिएको बताउनु भएको छ। संचारकर्मीसँग हिजो कुराकानी गर्दै मन्त्री ढकालले कोरोनाको उपचार गर्दा प्रयोग हुने पोशाक पीपीई दैनिक 300 उत्पादन गरिरहेको जानकारी दिनुहुँदै लकडाउनका कारणले उपत्यका भन्दा बाहिर कोरोनाको नमूना परीक्षण गराउने काम समेत भएको बताउनुभयो। मन्त्री ढकालले बाहिर मुलुकबाट औषधि र उपकरण ल्याउनका लागि सरकारी कूटनीतिक र बाह्य क्षेत्रबाट पहल जारी राखेको उल्लेख गर्दै चीन र भारतलाई पहिलो प्राथमिकतामा राखेर सामग्री ल्याइने जानकारी पनि दिनुभयो। त्यस्तै सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्नका लागि अस्पतालसँग समन्वय गर्नका लागि मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाको संयोजकत्वमा 7 सदस्यीय कमिटी पनि गठन गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरससँग सम्बन्धित सूचना एकद्वार प्रणालीबाट संचार माध्यममा प्रवाह गर्न मीडिया सेन्टर स्थापना गरेको छ। सबै संचार माध्यमलाई एकद्वार प्रणालीबाट सूचना प्रवाह गर्न मन्त्रालयमा नै मीडिया सेन्टर स्थापना गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका सल्लाहकार डाक्टर खेम कार्कीले जानकारी दिनुभयो। मीडिया सेन्टरमा हरेक दिन COVID-19 कोरोना भाइरससँग सम्बन्धित सूचनाबारे जानकारी दिन आवश्यकता अनुसार पत्रकार सम्मेलन गरिने र सामाजिक सञ्जाल मार्फत समेत सूचना सम्प्रेषण गरिने जनाइएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको जोखिम सामना गर्न सरकारले घोषणा गरेको लकडाउनको निर्णयलाई आत्मसात गर्दै पालना गर्न सबैमा अपील गरेको छ। कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति मार्फत लकडाउनको अवधिमा हुने या हुन सक्ने सबै जटिलतालाई सहज बनाउन सरकारले सम्बन्धित संयन्त्रको व्यवस्थित र प्रभावकारी परिचालन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो। उहाँले लकडाउनको स्थितिमा दिनभर काम गरेर खाने निम्न वर्गका व्यक्तिका लागि यथाशीघ्र विशेष राहतको प्याकेज निर्माण गरी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। लकडाउनको अवधि लम्बिए विद्यार्थी र बेरोजगारको घनत्व धेरै रहेको संघीय राजधानी लगायतको मुख्य शहरी क्षेत्रमा डेरा गरेर बसेका युवाको स्थितिमा जटिलता उत्पन्न हुन सक्ने भन्दै प्रवक्ता शर्माले सरकारका सम्बन्धित निकायले बेरोजगार र विद्यार्थीका लागि पनि विशेष राहत योजना निर्माण गर्नुपर्ने उल्लेख गर्नुभयो। जोखिमसँग जुझ्न दैनिक रूपमा सही सूचना तथा तथ्य सम्प्रेषण गर्ने कार्यमा सरकारले एकद्वार प्रणाली तत्काल निश्चित गर्नुपर्ने, खाद्यान्न, पानी, अन्य रोगका औषधि एवं ग्यास, मटितेल लगायतको अभाव हुन सक्ने स्थिति आउन नदिन संघीय सरकारले तीनै तहको सरकारबीच समन्वय गरी भरपर्दो सुनिश्चितता मिलाउनु पर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ। यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संघीय सांसदले नेपाल सरकारद्वारा स्थापना गरिएको कोरोना भाइरस COVID-19 संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा 15 दिनको पारिश्रमिक बराबरको रकम सहयोग गर्ने भएका छन्। सरकारद्वारा स्थापना गरिएको उक्त कोषमा कांग्रेसका संघीय सांसदले रकम दिने निर्णय भएको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिनुभयो। कोरोना भाइरस रोगको संक्रमण फैलिन नदिन तथा सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले एक हप्ताका लागि देशभर लकडाउन गर्ने निर्णय सकारात्मक भएको उल्लेख गर्दै कांग्रेस संसदीय दलले सो निर्णयलाई पूर्ण रूपले पालना गर्न सबैलाई आग्रह समेत गरेको छ। विश्वव्यापी महामारीको रूपमा फैलिएको COVID-19 कोरोना भाइरसको रोकथामका लागि नेपाल सरकारले जारी गरेको आदेश पालना नगर्ने 68 जनालाई हिजो विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको छ। सम्झाइ बुझाइ गर्दा समेत अटेर गरेपछि उनीहरूलाई मुलुकका विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरीका अनुसार कैलालीबाट 31, कपिलवस्तुबाट 14, रूपन्देहीबाट 7, झापाबाट 4, सुनसरीबाट 4, पर्साबाट 3, सिराहाबाट 2, कञ्चनपुरबाट 2 र धनुषाबाट 1 गरी 68 जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। आदेश विपरीत सञ्चालन गरेका 1,571 सवारी साधनलाई समेत विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। बागमती प्रदेश सरकारले कोरोना भाइरसको उपचार र नियन्त्रणका लागि आपतकालीन उपचार कोषको स्थापना गरेको छ। प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा हिजो बसेको मन्त्री परिषद बैठकले 10 करोड़ रूपियाँको आपतकालीन कोषको स्थापना गरेको प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिनुभयो। उक्त कोषमा मुख्यमन्त्री पौडेल लगायत अन्य मन्त्रीहरू र राजनैतिक नियुक्ति हुनुभएका व्यक्तिले एक महिनाको तलब सहयोग गर्नुभएको समेत उहाँले जानकारी दिनुभयो। बैठकले खाद्यान्न तथा दूध आपूर्तिको सहज व्यवस्थापन मिलाउन उक्त सामग्री ढुवानी गर्ने सवारीको सञ्चालनमा छूट दिइने समेत निर्णय गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले कोरोना भाइरस COVID-19 विशेष कोषमा 5,00,000 रूपियाँ सहयोग उपलब्ध गराउने भएको छ। कोरोना भाइरसको प्रकोपलाई सामना गर्न सरकारले गठन गरेको उक्त कोषमा पार्टीले सहयोग उपलब्ध गराउने निर्णय गरेको पार्टीका नेता सुन्दर पाण्डेले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकैछिन विज्ञापन।
वाओ, रियलमै छिटो
डाउनलोड त झनै फास्ट।
हे गाइस, के छ त्यस्तो फास्ट?
एनटीसीको 4G
प्रस्तुत छ नेपालस फास्टेस्ट 4G LTE एडवान्स नेटवर्क का साथ।
यो त साच्चै नै फास्ट रहेछ।
पछिल्लो पुस्ताको एनटी 4G LTE बिना रोकटोक 250 MBPS सम्मको डाउनलोड साथै HD मुभीज को भरपूर मजा। एनटी 4G LTE सुचारू गर्नका लागि डायल गर्नुहोस् *444# नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। कोरोना भाइरसको संक्रमणको नियन्त्रणका लागि सामाजिक दूरी कायम गर्नुपर्ने, सरसफाईमा ध्यान दिनुपर्ने र प्रतिरक्षात्मक क्षमता बढ़ाउने खालका खानेकुरा खानुपर्नेमा विज्ञहरूले जोड़ दिएका छन्। संवाददाता अच्युत अर्यालको यो रिपोर्ट।
कोरोना भाइरसबाट संक्रमित र स्वस्थ व्यक्ति बीचको दूरी कायम गरेर यसको संक्रमणलाई नियन्त्रण गर्ने सबैभन्दा सरल विधि रहेकोमा विश्व स्वास्थ्य संगठन WHO जोड़ दिएको छ। संगठनका अनुसार भीड़भाड़मा नजाने, अनावश्यक भेटघाट नगर्ने, सकेसम्म घर बाहिर निस्कदा अर्को व्यक्तिसँग 1-2 मिटरको दूरी कायम राख्ने, खोक्दा र हाछ्यु गर्दा रूमाल वा टिस्यू पेपरले मुख छोप्ने, रूमाल र टिस्यू पेपर नभएमा कुहिनाले मुख छोपेर खोक्ने संक्रमणबाट बस्ने सरल विधि हो। भाइरसबाट बढ़ी जसो वृद्ध र बालबालिका चाँडै प्रभावित हुने भएकाले भाइरसको संक्रमण रोकथाम र सचेतना जगाउन युवाहरूको भूमिका निकै महत्वपूर्ण हुने बताइएको छ। विश्व स्वास्थ्य संगठनका महानिर्देशक डाक्टर ट्रेडर्स ग्रेभ्रियसस:
You know that for many people life is changing dramatically. During this difficult time, it's important to continue looking after your physical and mental health.
विश्वमा फैलिएको कोरोना भाइरसको महामारीका कारण मानिसको दैनिक जीवनमा परिवर्तन आएको छ। यस विषम परिस्थितिमा शारीरिक र मानसिक स्वास्थ्यका लागि स्वस्थ प्राकृतिक र सन्तुलित आहारको प्रयोग गर्न, धूमपान र मद्यपान नगर्न, योग अभ्यास गर्न, वयस्कले 30 मिनट र बाल बालिकाले दैनिक 1 घण्टा शारीरिक व्यायाम गर्न, पुस्तक पढ्न, संगीत सुन्न र लामो समयसम्म बसेर काम गर्दा प्रत्येक 30 मिनटमा आफ्नो स्थानबाट उठेर शरीरलाई चलाउन WHO सुझाव दिएको छ। कुनै पनि रोग र संक्रमणको प्रभाव कम गर्नका लागि शरीरको प्रतिरक्षा बलियो हुनु आवश्यक छ। प्रतिरक्षा प्रणाली बलियो बनाउन र शरीर एवं मनलाई स्वस्थ राख्न खानपान र जीवनको दैनिकी कस्तो हुनुपर्छ? जनस्वास्थ्यविद डाक्टर अरुणा उप्रेती:
हात धुने, मानिसहरू टाढा रहने, नाक नकोट्याउने, जथाभावी नथुक्ने, यो बाहेक रोगसँग लड्ने शक्ति राम्रो होस् भनेर हामीले चाहिँ खानेकुराहरूमा एकदम ध्यान दिनुपर्छ र हाम्रो परम्परागत खानेकुराहरू दाल भात तरकारी दुध दही मही साथसाथै त्यो पकाउँदाखेरि प्रयोग गर्ने मसलाहरू बेसार मरिच धनियाँ यिनीहरूको प्रयोगले पनि शरीरको प्रतिरक्षा प्रणाली राम्रो पार्न सुदृढ पार्न मद्दत गर्छ। तर के छ भने आज खाएर भोलि नै शरीरको प्रतिरक्षा प्रणाली चाहिँ राम्रो हुने भन्ने हुँदैन, यसको लागि चाहिँ हाम्रो दैनिक व्यवहारमा नै परिवर्तन गर्नुपर्छ।
विज्ञहरूका अनुसार संक्रमणबाट बस्ने अर्को महत्वपूर्ण उपाय भनेको व्यक्तिगत सरसफाई हो। अनावश्यक रूपमा हातले आँखा नाक र मुखमा नछुन तथा पटक पटक साबुन पानीले हात धुन र सेनिटाइजर प्रयोग गर्न आवश्यक रहेको बताउनुहुन्छ वरिष्ठ छाती रोग विशेषज्ञ डाक्टर प्रज्वल श्रेष्ठ:
मास्क तब लगाउने जब तपाईँलाई भिडभाडमा जानु छ भने, जब तपाईँले अरू मानिसहरूसँग 3 फिटको दूरीमा राख्न सक्नुहुन्न, अस्पताल जाँदै हुनुहुन्छ, अस्पतालको वरिपरिको वातावरण जाँदै हुनुहुन्छ भने पनि मास्क लगाउनु जरुरी छ। र तपाईँ एक्लै कोठामा हुनुहुन्छ, घरमा बसिराख्नु भएको छ भने मास्क लगाउनु जरुरी छैन। र मास्क लगाएर पनि यदि हातको सरसफाई, हात धुने, यो ह्यान्ड हाइजिन भन्छौँ, त्यो मेन्टेन गरेन भने मास्क लगाएर कुनै फाइदा छैन। त्यही भएर मास्क त लगाउनुपर्छ। त्योभन्दा सबसे इम्पोर्टेन्ट कुरा भनेको अहिलेको लागि चाहिँ साबुन पानीले हात मिची मिची धुने, कहीँ छुएपछि बाहिर गएर आएपछि घरमा आउने बित्तिकै सेनिटाइजरको प्रयोग गर्ने।
चीनपछि युरोप, अमेरिका सहित दक्षिण पूर्वी एसियाका मुलुकहरूमा कोरोना भाइरसको संक्रमण बढ़िरहेको अहिलेको अवस्थामा आतंकित नभई संयमताका साथ सावधानी अपनाउनु आवश्यक देखिन्छ। चुतरियाल, रेडियो नेपाल, काठमाडौँ।
नेपालको पश्चिमी सीमा नाका गड्डा चौकी भन्दा करिब 5 किलोमिटर पर भारतीय जंगलमा अलपत्र परेका 100 नेपालीहरूको 12 घण्टापछि उद्धार गरिएको छ। रोजगारीका लागि भारत गएका नेपालीहरूलाई कोरोना भाइरसको सन्त्रासका कारण रोजगारदाता कम्पनीहरूले विदा गरेपछि नेपाल फर्किएकाहरूलाई भारतीय प्रहरीले रोकेपछि उनीहरू भारतीय जंगलमा अलपत्र परेका थिए। त्यसैगरी भारतका विभिन्न क्षेत्रबाट उपचार गरेर फर्किरहेका 56 जना नेपालीहरू पनि गड्डा चौकी नाकामा रोकिएका थिए। सरकारको निर्देशनपछि आवश्यक चेक जाँच गरी लगत लिने काम गरिएको सशस्त्र प्रहरी बल 35 नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक वीर सिंह साउले जानकारी दिनुभयो। बाँकेको नेपालगंज स्थित जमुना नाका पारी भारतको रूपैडियामा अलपत्र परेका 92 जना नेपालीको हिजो साँझ उद्धार गरिएको छ। नेपाल भारत सीमानाका सील गरेर मुलुकभर लकडाउन गरिएका बेला भारतबाट आएका नेपाली सीमानाकामा अलपत्र परेका थिए। आजदेखि अब कसैलाई पनि नेपाल प्रवेश गर्न नदिइने र उद्धार गरेर ल्याइएकाहरूलाई क्वारेन्टाइनमा बस्ने शर्तसहित घर पठाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले बताउनुभयो। जुम्लामा कोरोनाको नियन्त्रण र रोकथामका लागि उच्च सतर्कता अपनाउन निषेधाज्ञा जारी गरिएको छ। जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले निषेधाज्ञा पालना राम्रो नभएकाले निषेधाज्ञा गरिएको जानकारी दिनुभएको छ। उता राकम कर्णालीमा अलपत्र परेका सयौं यात्रुलाई जिल्ला प्रशासन कार्यालय जुम्ला र दैलेखको पहलमा गन्तव्यतिर पठाइएको त्यहाँबाट हाम्रा संवाददाताले जनाएका छन्। नोबेल कोरोना भाइरसको संक्रमित पुष्टि भएकी युवतीसँगै आएका मध्ये एक युवक कपिल वस्तुको रनगाईका रहेका छन्। फ्रान्सबाट आएकी नेपाली युवतीसँगै कपिल वस्तुका ती युवक एउटै विमानमा आएको बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले जानकारी दिनुभयो। नगर प्रमुख श्रेष्ठले ती युवकलाई गोरुसुङ्गी स्थित क्वारेन्टाइनमा राखिएको र युवकको अवस्था सामान्य रहेको बताउनुभयो। सरकारले लकडाउन घोषणा गरेका बेला अनुमति बिना सञ्चालन गरिएका सवारी साधनलाई पाल्पामा प्रहरीले नियन्त्रणमा लिएको छ। कोरोना भाइरसलाई नियन्त्रण गर्न भन्दै सरकारले एक जिल्लादेखि अर्को जिल्लासम्मको सीमानामा समेत निगरानी गर्न आदेश दिएको छ। सिन्धुली अस्पतालमा हिजो थप एकजनालाई कोरोनाको आशंकामा आइसोलेशन वार्डमा राखेर उपचार शुरू गरिएको छ। अरू 10 जनालाई भने क्वारेन्टाइनमा राखिएको जनाइएको छ। भारतबाट नेपाल फर्किएका कमलामाई नगरपालिका वडा नम्बर 2 का 19 वर्षीय एक युवकलाई आइसोलेशनमा भर्ना गरिएको हो। भारत सिलगढ़ीबाट सोमबार घर आएका उनलाई खोकी लागेपछि आइसोलेशनमा भर्ना गरिएको जनाइएको छ। विश्वव्यापी महामारीको रूपमा देखा परेको कोरोना भाइरसको संक्रमण फैलन नदिन कञ्चनपुरका स्थानीय तहहरू सक्रिय भएका छन्। पश्चिम र दक्षिण भारतसँग सीमा जोड़िएको कञ्चनपुर जिल्लाका 9 वटै स्थानीय तहहरूले सचेतनासँगै व्यवस्थापनको तयारी थालेका छन्। कञ्चनपुरबाट संवाददाता हरिशचन्द्र बागको यो रिपोर्ट।
कोरोना भाइरसको संक्रमणबाट जोगिन कञ्चनपुरका 9 वटै स्थानीय तहहरू पनि जनचेतना प्रवाह र व्यवस्थापनमा केन्द्रित भएका छन्। प्राय भारतीय बजारमा निर्भर रहने महाकाली नदी पारीको एकमात्र स्थानीय तह महाकाली नगरपालिकाका नगर प्रमुख वीर बहादुर सुनार
जग्गा जग्गामा चेक गर्ने राखेका थियौँ। 3-4 दिन राखेर फेरि हामीले पनि गर्यौँ। घरमा आउँछ भने पनि घरमा पनि एउटा कोठामा राख्ने, त्यसलाई नगरपालिकामा जानकारी गर्ने भन्ने कुराहरू हामी राखेका।
पश्चिमी सिमानाका गड्डाचोकीबाट भित्रिन सक्ने कोरोना भाइरस संक्रमणको प्रत्यक्ष जोखिममा रहेको भीमदत्त नगरपालिकाले आइसोलेसन कक्ष र क्वारेन्टाइनको तयारी गरिरहेको नगर प्रमुख सुरेन्द्र विष्ट बताउनुहुन्छ।
आइसोलेसन महाकाली अस्पतालसँग सहकारी साझेदारी गरेर करिब 80 बेड जति व्यवस्थापन गर्ने भन्ने हाम्रो सहमति छ, काम भइरहेको छ र 100 बेड जतिको क्वारेन्टाइनको व्यवस्था भीमदत्त नगरपालिका वडा नम्बर 4 एएनएम र तालिम केन्द्रमा हामीले काम सुरु गरेका छौँ।
त्यस्तै बेतकोट नगरपालिकाले पनि आइसोलेसन कक्ष तयारी अवस्थामा राखेको नगर प्रमुख अशोक कुमार चन्दको भनाइ छ।
कोरोना रोकथामका लागि हामीले आइसोलेसन केन्द्र स्थापना गरेका छौँ। बेतपुर नगरपालिका 3 ठाउँमा तत्काल यो क्वारेन्टाइन राख्ने प्रक्रिया अगाडि छ र बिरामी हुने बित्तिकै एम्बुलेन्स हामीले स्ट्यान्ड बाई राखेका छौँ।
पूर्व पश्चिम राजमार्गसँगै जोडिएका कञ्चनपुरका अन्य 2 नगरपालिका शुक्लाफाटा र कृष्णपुरले यो समयमा कोरोनाको जोखिमबाट बच्न के कस्ता कार्य गरिरहेका छन् त? क्रमशः शुक्लाफाटाका नगर प्रमुख दिलबहादुर ऐर र कृष्णपुरका नगर उपप्रमुख रमिता राणा।
शुक्लाफाटा नगरपालिका जनारीले रोकथामका लागि प्रचार प्रसार तीव्र पार्या छ। विदेशबाट फर्केका निगरानी गराएका छौँ, खबरदारी गरेका छौँ।
कृष्णपुर नगरपालिकाले घटना घटिहाल्यो भनेपछि कञ्चन बहुमुखीलाई तयारी गरेका छौँ, त्यही राख्ने, त्यहाँ व्यवस्थापन गर्ने जनशक्ति पनि हामीले तयारी अवस्थामा गरिसकेका छौँ।
पूर्व पश्चिम राजमार्ग र भारतीय सीमा क्षेत्र भन्दा भित्र रहेको कञ्चनपुरको लालझाडी गाउँपालिकाले पनि बाहिरबाट आएका व्यक्तिहरूलाई सुरक्षित स्थानमा राख्ने तयारी गरेको गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकले जानकारी दिनुभयो।
नाका नाकामा बन्द गरी दिए पनि अब कतै न कतैबाट छिरिहाल्छन् र यिनलाई अब विद्यालयहरूमा सुरक्षित राख्ने अनि तिनको सबै बस्ने व्यवस्थापन गर्दैछ।
त्यस्तै कञ्चनपुरको अर्को गाउँपालिका बेलडाणीमा पनि कोरोनाको संक्रमणबाट जोगिन आइसोलेसन कक्ष राख्ने लगायतका निर्णय भएका छन्। बेलडाणी गाउँपालिकाका सूचना अधिकारी राज बहादुर विष्ट।
बेलडाणी प्रवेश गर्ने प्रमुख उत्तरी क्षेत्रको नाका क्याम्पमा हेल्प डेस्क सञ्चालनमा ल्याउने, प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको नयाँ भवनमा आइसोलेसन वार्ड सञ्चालनमा ल्याउने निर्णय गरियो।
बेलौरी नगरपालिकाले दक्षिणी क्षेत्रबाट भित्रिन सक्ने कोरोनाको जोखिमबाट बच्न चार स्थानमा हेल्थ डेस्क राखेको छ भने विदेशबाट आएका व्यक्तिहरूको लगत लिने र शंकास्पद व्यक्तिहरूलाई निगरानी कक्षमा राख्ने जस्ता निर्णय गरेको नगर प्रवक्ता विनोद नेपालीले बताउनुभयो।
बेलौरी नगरपालिकाले विदेशबाट आएका व्यक्तिहरूको तथ्याङ्क फोन, एसएमएस र इमेल मार्फत संकलन गर्ने र श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रको तीन कोठे भवनलाई व्यवस्थापन गरी निगरानी कक्ष स्थापन गर्ने निर्णय गरिएको छ।
त्यस्तै भारतीय सिमानाका गौरीफन्टादेखि पश्चिम हुँदै ठाउँ ठाउँमा अवैध नाकासँग समेत जोडिएको पुनर्वास नगरपालिकाले अहिले सबै नाकाहरू पूर्ण रूपमा बन्द गर्न मध्यरातीसम्म सुरक्षाकर्मीसँगै सीमा क्षेत्रमा युवाहरू परिचालन गर्दै आइरहेको नगर उपप्रमुख शारदा शर्मा विष्टले जानकारी दिनुभयो।
11 बजे रातिसम्म पनि सिमानामा युवाहरू पनि परिचालन गरेका छौँ, गस्तीहरू बढाइरहेका छौँ। समग्रमा पुनर्वास नगरपालिकाले जनचेतना नै फैलाइरहेको अवस्था छ।
विश्वव्यापी महामारीको रूपमा देखा परेको कोरोना भाइरसको संक्रमण थप फैलन नदिन कञ्चनपुरका स्थानीय तहहरूले देखाएको सक्रियता प्रशंसनीय छ। यद्यपि यहाँका नागरिकहरूले पनि आफू थप सचेत भई सरकारको आह्वान पालन गर्न आवश्यक छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, प्रधानमन्त्री रोजगार कार्यक्रमको न्यूनतम रोजगारीमा संलग्न हुनका लागि निवेदन दिने बारेको सूचना।
रोजगारीको हक सम्बन्धी ऐन 2075 दफा 11, रोजगारीको हक सम्बन्धी नियमावली 2075 नियम 7 र प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका 2075 दफा 18 बमोजिम आगामी आर्थिक वर्ष 2077-78 स्थानीय तह मातहत रहेका रोजगार सेवा केन्द्रको समन्वयमा प्रदान गरिने 100 दिन बराबरको न्यूनतम रोजगारीमा संलग्न भई सार्वजनिक विकास निर्माणका काममा योगदान गर्न इच्छुक बेरोजगार व्यक्तिहरूले 2076 चैत्र महिनामा आफूले स्थायी बसोबास गरेको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन निवेदन दिनुहुन यो सूचना प्रसारण गरिएको छ।
निवेदनको ढाँचा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका 2075 अनुसूची 1 बमोजिम हुनुपर्नेछ। निवेदनको ढाँचा र यस सम्बन्धी विस्तृत जानकारी प्रधानमन्त्री रोजगार कार्यक्रमको वेबसाइट www.pmep.gov.np बाट प्राप्त गर्न सकिनेछ।
अब केही अन्तर्राष्ट्रिय समाचार। संयुक्त राज्य अमेरिका कोरोना भाइरस संक्रमणको नयाँ केन्द्रबिन्दु हुन सक्ने अनुमान विश्व स्वास्थ्य संगठनले गरेको छ। सोमबारसम्ममा अमेरिकामा कोरोना भाइरस संक्रमणबाट 559 को मृत्यु भइसकेको छ भने 42,000 भन्दा बढ़ी संक्रमित भएका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार गत 24 घण्टामा आएका नयाँ संक्रमित मध्ये 40% अमेरिकामा रहेका छन्। अमेरिकाको न्यूयोर्क शहरमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या 210 पुगेको छ भने 25,000 भन्दा बढ़ी संक्रमित भएका छन्। अमेरिकामा कोरोना भाइरसबाट भयावह परिस्थिति सृजना हुने सम्भावना उच्च रहेको विश्व स्वास्थ्य संगठनका प्रवक्ता मार्गरेट ह्यारिसले बताउनु भएको छ। यसैबीच न्यूयोर्कका गवर्नर एन्ड्रयू कुमोले न्यूयोर्क शहरमा कोरोना बुलेट रेलकै गतिमा फैलिरहेको बताउनुहुँदै थप स्वास्थ्य उपकरणको माग गर्नुभएको छ। कोरोना भाइरसको उच्च जोखिमलाई ध्यान दिँदै भारत सरकारले आगामी 21 दिनका लागि पूरै देश बन्द गर्ने निर्णय गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो साँझ देशवासीका नाममा सम्बोधन गर्दै पूरै देशमा लकडाउनको घोषणा गर्नुभएको हो। गैराती 12 बजेदेखि पूरै देशभर लकडाउन गरिएको छ। घरबाट बाहिर निस्कन पूरै प्रतिबन्ध लगाइएको छ। यो बन्द गत आइतबारको जनता कर्फ्यू भन्दा थप कड़ा रूपमा लागू हुने समेत प्रधानमन्त्री मोदीले जनाउनु भएको छ। यो निर्णय कोरोना महामारी विरूद्धको निर्णायक लड़ाई हुने समेत उहाँले बताउनु भएको छ। भारतमा हालसम्म 519 जनामा कोरोना संक्रमण देखिएको छ। संक्रमित मध्ये 10 जनाको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन्। मंगलबार मात्रै 20 जनामा कोरोनाको संक्रमण देखिएको जनाइएको छ। अब आर्थिक समाचार।
सरकारले अत्यावश्यक वस्तुका उद्योगहरूलाई पूर्ण क्षमतामा सञ्चालन गर्न आग्रह गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले औषधि, स्वास्थ्य उपकरण, खाद्य वस्तु, खानेपानी, दूध र इन्धन उत्पादन गर्ने सबै उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन गर्न सम्बन्धित उद्योगीहरूलाई निर्देशन गरेको हो। लकडाउनको समयमा अत्यावश्यक सामग्रीहरूको अभाव नहोस् भन्ने उद्देश्यका साथ मन्त्रालयले उद्योग सञ्चालन गर्न निर्देशन दिएको हो। त्यस्ता उद्योगहरू सञ्चालन गर्दा उच्च सावधानी अप्नाउन पनि मन्त्रालयले भनेको छ। त्यस्ता उद्योगहरूले उत्पादन गरेको सामग्री बजारमा निर्बाध रूपमा पुर्याउन मन्त्रालयले आग्रह समेत गरेको छ। आवश्यक सामान ढुवानी गर्ने व्यवसायी तथा कर्मचारीले कुनै समस्या परेमा आफूलाई सम्पर्क गर्न मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले आग्रह गर्नुभएको छ। त्यस्तै उद्योगहरूलाई कच्चा पदार्थको मोजदाद राख्न पनि मन्त्रालयले निर्देशन दिएको छ। अत्यावश्यक उद्योगहरू सञ्चालन गर्न उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र चेम्बर अफ कमर्सलाई सहजीकरण गर्न पनि मन्त्रालयले आग्रह गरेको छ। अमेरिकी डलरको मूल्य मंगलबार एकै दिनमा करिब 2 रूपियाँले बढेको छ। मंगलबार $1 खरिद दर 122.34 रूपियाँ पुगेको छ। सोमबार एक अमेरिकी डलर खरिद गर्न 120.60 रूपियाँ खर्चाउनु परेको थियो। यो सँगै नेपाली रूपियाँ इतिहासकै सबैभन्दा कमजोर भएको छ। नेपाली मुद्राको भारतीय रूपियाँसँग स्थिर विनिमय दर रहेकोले डलरको तुलनामा भारू कमजोर हुँदा नेपाली मुद्रा पनि स्वतः कमजोर हुने गरेको छ। होटल एसोसिएशन अफ नेपाल हानले होटल बन्द नगर्ने निर्णय गरेको छ। अत्यावश्यक सेवाभित्र होटल पनि पर्ने भएकोले निश्चित कर्मचारी राखेर सेवा पुनः सञ्चालन गर्ने निर्णय भएको हानका प्रथम उपाध्यक्ष विनायक शाहले जानकारी दिनुभयो। होटललाई बन्द गर्न मिल्दैन, त्यसैले निश्चित कर्मचारी राखेर अन्यलाई संचित विधामा घर पठाउने गरी होटल सञ्चालन गरिने उपाध्यक्ष शाहले बताउनुभयो। सरकारले मंगलबारदेखि देशभर पूर्ण बन्द लकडाउन गरेपछि अत्यावश्यक क्षेत्रको सूचीमा परेको बीमा क्षेत्र पनि बन्द हुने भएको छ। सबै क्षेत्र लकडाउन गरेपछि मंगलबारदेखि बीमा कम्पनीहरूले आफ्ना कार्यालयहरू बन्द गरेका हुन्। कोरोनाको प्रभाव रहेसम्म बीमा बापतको प्रिमियम शुल्क तिर्न नसकेको अवस्थामा ब्याज भने नलाग्ने व्यवस्था भएको छ। बीमा कम्पनीहरूको नियमनकारी निकाय बीमा समितिले निर्देशन जारी गर्दै ब्याज छुट दिन आग्रह गरेको छ। सहज अवस्था भइसके पश्चात 15 दिनभित्रमा शुल्क तिर्न जानेहरूसँग ब्याज नलिन समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले कम्पनीहरूलाई परिपत्र गरेको जानकारी दिनुभयो। सल्यानका किसान खाद्य बाली छोडेर बिउ उत्पादनमा आकर्षित भएका छन्। छोटो समयमा राम्रो आमदानी हुने भएपछि किसान बिउ उत्पादनमा आकर्षित भएका हुन्। विशेष गरी मुलाको बिउको माग जिल्ला बाहिर बढ्दै गएपछि किसानहरू बिउ उत्पादनमा आकर्षित भएका हुन्। जिल्लामा तरकारी खेती गर्दै आएका किसान मध्ये 20% बिउ उत्पादन गर्न थालेका छन्। सल्यानी मुलाको बिउको माग विभिन्न जिल्लामा वृद्धि भएकोले किसानहरू बिउ उत्पादनमा उत्साहित भएको कृषि विकास कार्यालयका सूचना अधिकारी रमेश कुमार बस्नेतले बताउनुभयो।
भुवनाचार्य आर्थिक समाचारका साथमा अब खेल समाचार।
स्पेन सरकारले अर्को सूचना जारी नहुँदासम्मका लागि देशमा सबै फुटबल गतिविधि बन्द गरेको छ। लालिगा र स्पेनिस फुटबल महासंघले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै सरकारबाट सूचना प्राप्त नभएसम्म फुटबल पुनः शुरू नहुने जनाएको छ। कोरोना भाइरस COVID-19 विश्वव्यापी संक्रमणले यति बेला खेलकुद लगायत अधिकांश गतिविधि बन्द छन्। स्पेनमा पनि कोरोनाको असर परेको छ। अहिले पनि फुटबल गतिविधि ठप्प छ, तर दुवै संस्थाले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै औपचारिक ढुम्बै सबै गतिविधि बन्द रहने स्पष्ट पारेको हो। इङ्ग्लिस क्लब चेल्सीका युवा विङ्गर कुलम हर्सन ओडन र अर्को इङ्ग्लिस क्लब आर्सेनलका मुख्य प्रशिक्षक मिकेल अर्टेटा कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन्। कोरोनाको संक्रमण देखिएपछि आइसोलेसनमा बसेका प्रशिक्षक अर्टेटाले आफू कोरोनाबाट मुक्त भएको बताएका छन्। स्पेनिस टेलिभिजनसँग कुरा गर्दै अर्टेटाले कोरोना भाइरसबाट मुक्त भएको र अहिले निकै राहत महसुस भइरहेको बताए। अर्टेटाले गत मार्च 12 कोरोनाको संक्रमण भएको पुष्टि भएको थियो। अर्टेटालाई कोरोना देखिएपछि आर्सेनलका खेलाड़ीहरू पनि आइसोलेसनमा बसेका थिए। त्यस्तै चेल्सीका कुलम हर्स ओडी पनि कोरोना भाइरसको संक्रमणबाट मुक्त भएको क्लबले जनाएको छ। कोरोना भाइरसको संक्रमणका कारण रियल माड्रिडका पूर्व फर्नाडो मार्टिन अस्पताल भर्ना भएका छन्। सन् 2006 रियलको अध्यक्ष बनेका फर्नाडो कोरोनाको संक्रमण देखिएपछि माड्रिडको एक अस्पतालमा भर्ना भएका हुन्। केही दिन अगाडि रियलका पूर्व अध्यक्ष रोरेन्जो सान्ज कोरोनाका कारण ज्यान गुमाएका थिए।
अझै बम खेल समाचारका साथमा अब मौसम। आज देशका पूर्वी तथा मध्य भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भागमा आंशिक बदली हुने र पहाड़ी भागका केही स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 24.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 12.2 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 95%, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 21 देखि 23 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:02 भयो भने सूर्यास्त भरे साँझ 6:18 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। काठमाडौँ बाहेक बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र भेरी अञ्चल अस्पताल नेपालगंजमा कोरोना भाइरस परीक्षण यथाशीघ्र शुरू गर्ने सरकारको निर्णय, कोरोना भाइरसका संक्रमित बिरामीहरूको उपचारका लागि स्वास्थ्य उपकरणहरू अन्तर्राष्ट्रिय बजारबाट खरिद गरी सरकारलाई बिक्री गर्न सरकारद्वारा निजी क्षेत्रलाई आह्वान, औषधि स्वास्थ्य उपकरण खाद्य वस्तु खानेपानी दूध र इन्धन उत्पादन गर्ने सरकारी र निजी उद्योगहरू पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन सरकारको आग्रह, कोरोना भाइरससँग सम्बन्धित सूचना एकद्वार प्रणालीबाट प्रवाह गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा मीडिया सेन्टर स्थापना, भारत सरकारद्वारा गैराती 12 बजेदेखि 21 दिनका लागि मुलुकभर लकडाउनको घोषणा र कोरोना भाइरसको अबको केन्द्रबिन्दु अमेरिका हुन सक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी। यसका साथै बिहान 7 बजेको समाचार यहीँ पूरा हुन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।